नमस्कार। कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। जनता समाजवादी पार्टी नेपाल जसपा नेपालले फागुन 21 गतेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर हिजो पार्टीको घोषणा पत्र सार्वजनिक गरेको छ। घोषणा पत्र मार्फत कृषि, रोजगारी, संविधान संशोधन तथा पुनर्लेखन, स्वास्थ्य तथा शिक्षामा सहज पहुँच र सुशासनलाई प्रमुख एजेण्डाका रूपमा अघि सारिएको छ। भर्टिकल फार्मिङ मार्फत 5 वर्षमा 50 लाखलाई रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी लक्ष्य जसपा नेपालले घोषणा पत्र मार्फत सार्वजनिक गरेको छ। जसपा नेपालले विज्ञहरू सम्मिलित उच्च स्तरीय संविधान पुनरावलोकन आयोग गठन गरी संविधान संशोधन, परिमार्जन वा पुनर्लेखन गर्नुपर्ने धारणालाई दोहोर्याएको छ। शासकीय स्वरूप परिवर्तन, पहिचानमा आधारित संघीयता, समानुपातिक प्रतिनिधित्व, न्याय प्रणालीको संघीय पुनर्संरचना र जनलोकपालको व्यवस्थाका लागि घोषणा पत्रले जोड दिएको छ। नगदरहित अर्थतन्त्र, बैंकिङ तथा सहकारी सुधार, जलवायु अनुकूलन विकास, पूर्वाधार विस्तार र मधेस केन्द्रित आर्थिक करिडोर विकासका प्रतिबद्धता समेत घोषणा पत्रमा समेटिएका छन्। आजको अन्तरसंवादमा हामी जसपा नेपालको घोषणा पत्र र निर्वाचन केन्द्रित विषयमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गर्दैछौ। अध्यक्षज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
धन्यवाद।
हिजो यहाँहरूले घोषणा पत्र सार्वजनिक गर्नु भएको छ। अब प्रतिनिधि सभाको निर्वाचन आउन धेरै दिन पनि बाँकी रहेको छैन। यो अवस्थामा जसपा नेपालको राजनीतिक प्रतिबद्धता भनौ, घोषणा पत्रको मूल सार के हो?
अब यहाँले अहिले भन्नुभयो जस्तै मुलुकमा के चाहिएको छ। पहिलो कुरा हो विकास। विकासका लागि हामीले परम्परागत खेती प्रणालीलाई अन्त्य गरेर यसलाई चाहिँ आधुनिकीकरण गर्ने, विज्ञान र प्रविधिसँग जोड्ने, यसलाई चाहिँ के छ भने व्यावसायिक रूपमा अगाडि बढाउने र जमिन र जमिनभन्दा माथि पनि तला तलामा खेती गरेर भर्टिकल फार्मिङ शुद्ध गरेर चाहिँ के भन्दाखेरि बेरोजगारी र गरिबीको समस्या हल गर्ने एउटा कुरा। दोस्रो हामीले के भन्यो भने बन्द भएका उद्योगलाई चलाउँ र औद्योगिकरण गरौँ मुलुकलाई। त्यसका लागि चाहिँ के हो भने वैदेशिक पुँजी र प्रविधिलाई आउने वातावरण बनाऊ र झन्झटिलो प्रशासनिक चाहिँ माध्यमहरूलाई अन्त्य गरौँ र उद्योग र कृषिको विकास सँगसँगै जल स्रोत, पर्यटन र नेपाललाई एउटा शैक्षिक हब, स्वास्थ्यको हब बनाऊ जसबाट मुलुकको अर्थतन्त्र अत्याधिक रूपमा बढेर जानेछ र अर्थतन्त्र बढ्दा सँगसँगै चाहिँ के छ भने सबै नागरिकलाई निशुल्क गुणात्मक शिक्षा र गुणात्मक स्वास्थ्य सेवा र रोजगारी प्रदान गर्ने र मान्छेहरू चाहिँ के छ भन्दाखेरि रोग लागेपछि कि बर्बाद हुन्छन् कि बच्चा पढाउनमा बर्बाद भइरहेछ कि चाहिँ मुद्दा मामला बर्बाद भइरहेछ। त्यस कारणले शिक्षा, स्वास्थ्य र कानुनी सहायता निशुल्क गर्ने र रोजगारीको प्रत्याभूति दिलाउने कार्यबाट सुरु गरौं र यो सँगसँगै राजनीतिक सवालहरूलाई हल गर्नका लागि राजनीतिक सवालहरू, संहितासँग सम्बन्धित सवाल, शासकीय स्वरूपसँग सम्बन्धित सवाल अनि प्रतिनिधित्वको सवाल, विभिन्न वेशभूषा, भाषा, सांस्कृतिक समुदायकाहरूको अधिकारको सवाललाई सम्बोधन गर्ने गरी चाहिँ के हो भन्दाखेरि संविधान संशोधन गरौं र अहिलेको यो संघीय प्रणाली जुन छ 7 प्रदेश, यो अवैज्ञानिक र अव्यवहारिक छ, यसलाई बदलौं र पहिचानमाथि आधारित र शक्तिशाली प्रदेशहरू हुने गरी संघीय संरचनालाई परिवर्तन गरौं अनि सामाजिक न्यायको हक त अहिलेको संविधानमा धारा 42 लेखिएको भए तापनि त्यसलाई चाहिँ त्यो अमूर्त रूपमा लेखिएको कारणले त्यसलाई व्यवहारमा उतार्न कठिन छ। त्यसले गर्दाखेरि ती संविधानहरू आवश्यक परेका ठाउँहरू संशोधन गरेर अगाडि जाउँ भन्ने एउटा राजनीतिक एजेन्डा हो। यो सँगसँगै हामीले उठाएको कुरा के हो त भन्दाखेरि सामाजिक न्यायको हक, सामाजिक सुरक्षाका हकहरू र युवा सम्बन्धित राष्ट्रले नीति लिनुपर्दछ। युवाहरूलाई तालिम दिने र शिक्षा दिने र रोजगारी दिनु, अब अहिले तत्काल त वैदेशिक रोजगारीलाई रोकिहाल्ने अवस्था छैन तर अनट्रेन्ड र अनस्किल्ड युवाहरू बाहिर जाँदाखेरि बडो ठोकर खाइरहेका छन्। त्यस कारणले देशमै चाहिँ के छ भने तालिमहरू उपलब्ध गराएर प्रविधियुक्त बनाएर अनि गए भनेदेखि विदेशमा पनि उनले राम्रै आर्जन गर्न सक्छन् र सहज रूपले कामहरू पाउन सक्छन्। र यसका साथसाथै अब यो ग्लोबल वार्मिङले गर्दा भन त नेपालको त्यसमा कुनै खास कन्ट्रिब्युसन छैन, तर शक्तिशाली राष्ट्रहरूले जुन उद्योग र रासायनिक हतियारहरूको निर्माणबाट उत्पन्न भएका प्रदूषणहरूको कारण ग्लोबल वार्मिङ बढेको छ। सगरमाथामा चाहिँ के छ भन्दाखेरि हिउँ पग्लिने मात्रा बढ्दै गएको छ, यसले गर्दा नेपाल भविष्यमा एउटा मरुभूमिकरण हुने हो कि भन्ने खतरा, हिमालयन डेजर्ट हुने हो कि खतरा उत्पन्न भएको छ। अर्कोतर्फ चाहिँ चुरिए मासेर चुरिया वनलाई मासेर चाहिँ के छ भन्दाखेरि बसोबास बसाउँदै गरेको अवस्था छ र त्यसबाट चाहिँ के छ भने पुरै तराईको पानीको सतह नै तल गइकन सुक्खाग्रस्त हुने र त्यो बिस्तारै बिस्तारै गएर मरुभूमिकरण हुने खतरा छ। यसबाट नेपाललाई जोगाउनु भन्ने एउटा कुरा छ। अर्को हामीले चाहिँ के छ भन्दाखेरि सन्तुलित पराष्ट्र नीति, अब राष्ट्रिय हितमा आधारित पराष्ट्र नीतिलाई अगाडि बढाउनुपर्छ। हामीले राष्ट्रिय हितको रूपमा चाहिँ के छ भने मुलुकको सार्वभौमसत्ता र सुरक्षा, त्यसपछि आर्थिक हित, अनि त्यसपछि चाहिँ के भन्दाखेरि हाम्रो सामाजिक सांस्कृतिक हितका कुराहरूलाई हामीले मूल रूपले केन्द्र गरेर अनि आर्थिक विकास र समृद्धि प्राप्त गर्ने गरी हाम्रा कूटनीतिक सम्बन्धहरू अगाडि बढाउनुपर्छ र असल छिमेकीका नीतिका साथ अगाडि बढाउने प्रयासमा हामी जानुपर्छ। अहिलेको जस्तो ढुलमुले दोधारे, यता पनि ठिक उता पनि ठिक, यतालाई पनि ठगो उता पनि ठगो भन्ने अब दुनियाँ चल्नेवाला छैन। त्यो अवस्थामा पुगेको रकले यसलाई सुधार गर्नुपर्दछ भन्ने कुराहरू लगायतका विषयहरू हामीले चाहिँ के छ भन्दाखेरि उठान गरेका छौँ।
संविधान संशोधन, परिमार्जन र पुनर्लेखनका विषयहरू यहाँको घोषणा पत्रमा परेका छन्। तथापि अब संशोधन मार्फत अगाडि बढ्ने कि परिमार्जन गर्ने कि या कुनै आयोग बनाएर पुनर्लेखन गर्ने भन्ने विषयमा त्यस्तो स्पष्टता देखिएन।
हामीले पहिला पनि चाहिँ के छ एउटा यहाँलाई म स्मरण गराउँछु, म कानून मन्त्री हुँदाखेरि सरकारले मतलब क्याबिनेटले लिएर गएकोमा लगिएको थियो एउटा प्रस्ताव कि संविधान विज्ञहरूलाई राखेर एउटा आयोग बनाऊ, पुनरावलोकन आयोग, र त्यो आयोगले अध्ययन गरेर यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसरी संस्थागत गर्ने, कसरी चाहिँ के छ जनतालाई व्यापक अधिकार सम्पन्न बनाउने गरी संविधान संशोधनका लागि सुझावहरू माग्ने र पुनरावलोकन गरी आयोगले दिएका सुझावका आधारमा संविधानलाई संशोधन भनौँ या पुनर्लेखनै भन्नु गर्नु पर्यो नि गरेर अगाडि बढ्नुपर्छ। र संविधान हामीलाई यहाँहरूलाई म एउटा याद गराउन चाहन्छु कि संविधान जुन दिन घोषणा भएको थियो देशमा आधाभन्दा ठूलो जनसङ्ख्या त्यसको विरुद्धमा उठेका थिए र कालो दिवस मनाएका थिए। अहिले पनि वर्षेनी एउटातिर कालो दिवस मनाउँछ, अर्कोतिर संविधान दिवस मनाइन्छ। राज्यले मात्रै मनाएर संविधान दिवस उके अर्थ हुन्छ र जबकि जनताले कालो दिवस मनाइराखेका छन् हर वर्ष। त्यसकारणले यो संविधानलाई सबैले मेरो संविधान हो, सबैले स्वामित्व लिने गरी किन चाहिँ के छ रूपान्तरित र पुनर्लेखन नगर्ने, किन चाहिँ आवश्यक संशोधन नगर्ने भन्ने कुराहरू चाहिँ आजको महत्वपूर्ण राजनैतिक सवाल हो। यो नगरिकन देशमा शान्ति, स्थिरता र राष्ट्रिय एकतालाई पनि बलियो बनाउन सकिँदैन।
यहाँले कुराकानीका क्रममा पहिचानमा आधारित संघीयताको कुरा गर्नुभयो र व्यवहारमा पनि त्यसको कार्यान्वयनको विषयलाई पनि जोड़ दिनु भएको छ। तथापि संविधान संशोधन आफैमा एउटा जटिल विषय पनि हो। विगतमा राजनीतिक दलहरूले संविधान संशोधनलाई एजेण्डा बनाउँदै गर्दै गर्दा र ठूलो बहुमत हुँदा पनि त्यसतर्फ एक कदम पनि अगाडि बढ़न नसकेको भन्ने टीका टिप्पणी अहिले सुनिँदै आएको छ। अब हाम्रो देश बहुलतामा आधारित छ, विविधतामा आधारित छ। 142 भन्दा बढी जात जाति, 124 भन्दा बढी भाषा भाषी रहेको यो मुलुकलाई साझा पहिचानतर्फ जसरी अहिलेको संविधानले अब डोर्याएको छ, त्यसबाट नै भएका सकारात्मक पक्षहरूलाई खोजेर अरू सुधार गर्नुपर्ने कुराहरूतर्फ अगाडि बढ़ो भने संविधानको स्थायित्व र त्यसले दिने दीर्घकालीन परिणाम अझ राम्रो हुन सक्थ्यो होला नि। यहाँले भनेको संघीयतामा पहिचानको कुरा कस्तो हो?
होइन, हामीले भनेको चाहिँ के छ भने राष्ट्रिय पहिचानको कुरा हो, भाषिक पहिचानका कुरा हो, धार्मिक पहिचानका कुरा हो, सांस्कृतिक पहिचानका कुरा हो। यहाँले अहिले सुरु भन्नु हाम्रो नेपाली पहिचान भने त संसारभरि एउटा पहिचान हुने भयो, त्यो साझा हुने भयो। तर ती साझा पहिचानभित्रका विभिन्न राष्ट्रियताहरू, जातीयहरू, संस्कृति छन्, भाषा छन्, वेशभूषा छन्, धर्म छ, संस्कार छ, इतिहास छ, के त्यसलाई मेटाएर अनि एउटै बनाएर अरूको भाषा संस्कृतिलाई मेटाएर शासकको भाषा शासकको संस्कृति शासकको चाहिँ धर्मलाई राष्ट्र धर्म राष्ट्र भाषा राज्य भाषा मान्ने युग हो र यो त्यस कारणले म यहाँ भन्छु कि यो विविधता र बहुलतालाई सम्बोधन गर्दै हामीले चाहिँ के छ भने सबैलाई समानताका साथ सबैलाई सबै भाषा संस्कृति धर्मलाई संरक्षण गर्दै तिनीहरूलाई तिनीहरूका पहिचानलाई मान्यता दिँदै सँगसँगै लिएर अगाडि बढ्न सक्यौँ भने नेपालको राष्ट्रिय एकता विविधताको माथिको विविधताभित्रको एकता एकताभित्रको विविधता चाहिँ के छ भने हाम्रो सुन्दरता हुनेछ र सबै मिली यो मुलुकको निर्माणतर्फ लाग्नेछ। सबैले यो संविधान मेरो हो यो पहिचान मेरो हो सबैले एक अर्कालाई सम्मान गर्ने र एक अर्कालाई चाहिँ आदर गर्ने एकतामा आधारित एउटा भावनात्मक एकतामा आधारित नै राष्ट्रिय एकता खोजेको हामीले हो।
शासकीय स्वरूपको विषय पनि यहाँहरूको घोषणा पत्रमा उठान भएको छ। अब अहिले पनि विभिन्न किसिमबाट अहिलेको शासकीय स्वरूप संरचनाले राम्रो प्रतिफल दिन नसकेको हो कि भन्ने टीका टिप्पणी र बहस पनि भइरहेका छन्। तर विश्वव्यापी सन्दर्भलाई हेर्ने हो भने हामीले जसरी संसदीय प्रणाली र त्यसबाट प्रधानमन्त्री चयन हुने र सरकार गठन हुने जुन संवैधानिक व्यवस्थालाई अवलम्बन गरेका छौं यसलाई नै परिष्कृत गर्दै अझ प्रभावकारी बनाउनुपर्छ। संविधान जारी भएको 10 वर्ष मात्र भयो, अब यसको परिपक्वतासँगै स्थिरता पनि तत्पश्चात आउँछ भन्ने तर्कहरू पनि एकातिर रहेका छन्। अर्कोतर्फ यो सधैँको अस्थिरता हो, यसलाई सम्बोधन गर्न शासकीय स्वरूप लगायत जे जस्ता राजनीतिक प्रसंगहरू अहिले राजनीतिक वृत्तमा उठान भएका छन् तिनको जरैदेखि सम्बोधन हुनुपर्छ भन्ने लगायतका तर्क वितर्कहरू पनि रहिरहँदाखेरि यसमा जसपा नेपाल यहाँको धारणा चाहिँ के हो?
हामीले विगतका अनुभव हेरौँ 10 वर्षमा 14 पटक सरकार बदलियो र योभन्दा अगाडि पनि 30 वर्ष के अरे 36-35 वर्ष भनौँ न बहुदल आइसकेपछि 30 वटा सरकार बदलियो। यसले के देखायो भन्दाखेरि व्यवहारमा 36 वर्षको व्यवहारले के देख्यो भने नेपालमा संसदीय व्यवस्था असफल भएको छ भने संसदीय प्रणाली गलत छ भन्ने खोजेको होइन तर नेपालमा प्रयोग यसको फेल भयो र राजनीतिक स्थिरता दिन सकेन। राजनीतिक स्थिरता दिन नसक्दा आर्थिक विकास र समृद्धितर्फ मुलुक जान सकेन। त्यस कारणले चाहिँ के हो त भन्दाखेरि शासकीय स्वरूप फेर्नुपर्छ भन्ने पक्षमा छौँ। हामी जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपति र समानुपातिक समावेशी संसदको निर्माण गर्ने र राष्ट्रिय सभालाई हाउस अफ नेसनालिटिज बनाउने र ती सबै प्रतिनिधित्वहरू देशको जनसङ्ख्याका समुदायहरूको जनसङ्ख्याका आधारमा प्रतिनिधित्व हुने गरी हामीले जनसङ्ख्यालाई पनि वेटेज दिने र भूगोललाई छोडिदिनुपर्छ भन्ने होइन तर जनसङ्ख्यालाई वेटेज दिएर हामीले जनसङ्ख्याका आधारमा प्रतिनिधित्वको प्रणाली लगाउँ भने लोकतन्त्रको एउटा राम्रो व्यवहारिक स्वरूप पनि खडा हुन्छ र राजनीतिक स्थिरता हुनेछ र स्थिरतापछि विकास र समृद्धितर्फ मुलुक लाग्छ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर्संवादमा हामीले जसपा नेपालको घोषणा पत्र र निर्वाचन केन्द्रित भएर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अहिले मुलुक एउटा राजनीतिक रूपले जटिल परिस्थितिमा पनि उभिएको विश्लेषण भइरहेको छ। नयाँ र पुराना भनेर उमेर र पुस्तान्तरणका कुराहरू पनि उठिरहेका छन्। तथापि यसबीचमा एजेण्डा नै मुख्य हो भन्ने कुराहरू पनि रहिआएका छन्। यहाँहरूले विगतमा जुन संघर्ष गर्नुभयो र संघर्षको एउटा संस्थागत गर्ने प्रयास र अभ्यास पनि अहिले भइरहेको छ। संविधान जारी भयो, यहाँले भने जस्तो संविधानका कतिपय कमजोरीहरू सुधार गर्नतर्फ अगाडि बढ्नुपर्छ। तर जसरी संविधानलाई नै खतरा पुग्ने गरी अथवा भइरहेको व्यवस्था र मुलुक नै अस्थिरतातर्फ जाने हो कि भन्ने संशयहरू आशंकाहरू पनि पैदा भइरहेको एउटा परिस्थिति पनि रह्यो र कतिपयले फेरि अहिले अब मुलुक परिवर्तनको संघारमा पनि छ, निर्वाचनले देशलाई निकासतर्फ लैजान्छ भनेर पनि विश्लेषण गरिरहँदा यहाँले यो परिस्थितिलाई कसरी मूल्यांकन गर्नुभएको छ, जबकि यहाँहरूको आधार किल्ला भनौं राजनीतिको मुख्य मियो नै मधेस प्रदेश र हुन त पछि यहाँहरूले अब देशव्यापी रूपमा संरचना पनि बनाउँदै जानु भएको छ, यो समग्र फेरि फेरिलाई हेरेर के भन्न सकिएला? अहिले हामी कस्तो अवस्थामा छौं?
अब हामी के भन्छौं भने यो संविधानमा सबै कुरा खराब छन् भन्ने कुरा होइन। यो संविधानको सबभन्दा ठूलो कुरा भनेको जनतामा निहित सार्वभौम सत्ता नै हो। जनतामा निहित सार्वभौम सत्ता भएर यो मुलुकमा रलाई टिकेको छ। यसमा संघीयता हो, गणतन्त्र हो, समावेशिता हो, नागरिक स्वतन्त्रता हो, मौलिक हक हुन्, सामाजिक न्यायका अधिकारहरू छन्। यी कुराहरू महत्वपूर्ण हुन्, यसलाई अलिकति इन्लार्ज गरेर चाहिँ अलिक स्पष्ट पारेर जानुपर्ने हुन्छ र संशोधन गर्ने अघि मैले यहाँसँग निवेदन गरिसकेँ, ती विषयहरूलाई संशोधन गरेर परिमार्जन गरेर जानुपर्छ, संविधान खारेज गरेर अनि नयाँ लेख्ने भन्दा पनि यही संविधानलाई समय सापेक्ष रूपमा परिमार्जन गरेर अगाडि बढ्नुपर्छ भन्नेको हामीले हो। त्यो त्यसले भयो भने अस्थिरता र अन्यलता हुँदैन, संसदले संविधानलाई पुनर्लेखन या परिमार्जन गर्न सक्छ। एउटा पक्ष त्यो हो हामीले भन्ने उठाउनु खोजेको कुरा, किनभने यो संविधानमा केही कुराहरू जो विगतमा हामीले गरेका आन्दोलन सङ्घर्ष र बलिदानबाट प्राप्त भएका हक अधिकारहरू छन् जसलाई सुरक्षित राख्दै र जुन अलिकति विकृति र असङ्गतिहरू छन् त्यसलाई संशोधन गर्दै अगाडि बढ्नुपर्छ। त्यो बढ्दाखेरि के हो भने मुलुकमा अन्यल अनिश्चितता पनि रहन्न र परिमार्जित संविधान जनताले पाउँछन् र सबै जनताले यो संविधानलाई आफ्नो भन्नेछन् र स्वामित्व लिनेछन् र देशको संविधान बन्छ, जनताको संविधान बन्छ, एउटा गुटको, एउटा जातिको, एउटा वर्गको मात्र रहँदैन संविधान।
मधेस आन्दोलनदेखि हालसम्म आइपुग्दा यहाँको पनि महत्वपूर्ण योगदान नेपालको राजनीतिमा रहँदै आएको छ। एक हिसाबले भन्ने हो भने त्यसको नेतृत्व नै यहाँले गर्नुभएको थियो भन्दा पनि फरक नपर्ला। मधेसबाट जे जति दलहरूको जन्म भयो र अहिले हेर्ने हो भने टुट्ने र फुट्ने प्रक्रियामा पनि मधेस केन्द्रित दलहरू रहेका छन्। तथापि मैले यसअघि नै भनिसकेको छु कि यहाँहरूको सञ्जाल देशव्यापी रूपमा नै निर्वाचनमा यसअघि नै होमिएको थियो र त्यस किसिमका पार्टीका संगठन संरचनाहरू पनि बनिसकेका थिए र छन्। तर अहिले पनि जुट्ने र फुट्ने प्रक्रियाबाट जसको चाहिँ एउटा समस्या छ त्यो समाधान हुन सकेन भनेर जनताहरूले गुनासो पनि गरिरहेको अवस्थामा फेरि पनि यहाँहरू एकीकृत हुँदै जानु भएको छ। यसको स्थिरता र दिगोपनको विषयमा जहिलेसुकै प्रश्न उठ्ने गरेका छन्। यसलाई कसरी सम्बोधन गर्न सकिन्छ?
नेपालको राजनीतिमा हेर्नुहोस् के छ भने दुईटै प्रक्रियाहरू छ, एउटा टुट्ने र फुट्ने र जुट्ने पनि छ, अर्को टुटाउने र फुटाउने पनि छन्। जुन देशको प्रधानमन्त्रीले नै मैले फलानु पार्टी फुटाएँ भनेर गौरवका साथ सार्वजनिक रूपले भाषण गर्छन् त्यो देशमा पार्टी टुटाउनु, टुट्नु र फुट्नु त स्वभाव सामान्य कुरा भइहाल्छ नि। त्यसै कारणले मैले भनेको कि यो संसदीय व्यवस्थाले न राजनीतिक पार्टीहरू स्थिर हुन सके। अब अरू पार्टी छोड्नु, हामीलाई टुटाउने पार्टी पनि कति टुक्रा टुटिसके काङ्ग्रेसकै आज यो हाल भएको छ, माओवादीको त्यही हाल छ, एमालेको पनि त्यही हाल छ। भन्दाखेरि अर्कालाई टुटाउने फुटाउने कार्यमा लाग्नेको आफ्नो पनि टुट फुट हुँदो रहेछ भन्ने कुरा बल्ल थाहा पाएछन्। भन्दाखेरि यो प्रक्रिया गलत प्रक्रियाबाट मुलुकलाई अगाडि बढाइयो। मुलुकमा चाहिँ गरिबी कसरी हल गर्ने, बेरोजगारी समस्या कसरी हल गर्ने, अहिलेको काम नलाग्ने शिक्षालाई गुणात्मक शिक्षा कसरी बढाउने, राम्रो स्वास्थ्य सेवा जनतालाई कसरी पुर्याउनेतर्फ ध्यान भएन, पार्टी कसरी फुटाउने, सरकार कसरी टिकाउने, सांसद कसरी किन्ने बेच्ने, यस्ता विकृतिमा जुन मुलुक अल्झियो त्यसले मुलुकमा अराजकता, अस्थिरता र भ्रष्टाचार र कुशासन दियो। सुशासनको सट्टा कुशासन भयो, जसले गर्दाखेरि के हो भन्दाखेरि अति नै भइसकेपछि युवा पिँढीहरू चाहिँ के छ भन्दाखेरि विद्रोहमा उत्रिएका छन् र ती युवा पिँढीले उत्रिएको विद्रोहको भावना नै सुशासन र भ्रष्टाचार नियन्त्रण र विकास थियो, समृद्धि थियो, त्यसलाई आत्मसात गर्दै युवा पिँढीलाई पनि चाहिँ के नै प्रशिक्षण, शिक्षा, तालिम दिँदै चाहिँ के भन्दाखेरि राजनीतिक रूपले, सामाजिक रूपले, देशका आर्थिक रूपले, अन्य क्षेत्रमा सहभागी गराउँदै भावी नेतृत्व तयार गर्दै जानुपर्ने अहिलेको आवश्यकता हामीले देखेका छौँ।
यहाँले पछिल्लो आन्दोलनको सन्दर्भलाई जोड्दै गर्दा अहिले अब राजनीतिमा पुराना राजनीतिक शक्तिबाट खासै अपेक्षित उपलब्धि हासिल हुन सकेन भन्ने किसिमका टिप्पणीहरू पनि सुनिँदै आएका छन्। राजनीतिक रूपमा उदाउँदै गरेका राजनीतिक दल र वैकल्पिक शक्तिको पनि चर्चा हुँदै गर्दा यहाँले यो विषयलाई कसरी हेर्नु भएको छ?
पुराना राजनीतिक दलहरू नेताहरूको अनुभव छ, विगतमा शासन सत्तामा आउँदाखेरि केही कमी कमजोरहरू भएका छन्, तर उहाँहरूको अनुभव छ। त्यो अनुभव एउटा ठूलो राष्ट्रको सम्पत्ति हो र नयाँ पुस्तासँग जोस र जाँगर छ। नयाँ पुस्ताको ऊर्जा र पुराना पुस्ताको चाहिँ के छ भन्दाखेरि अनुभवलाई जोडेर हामी लग्यौँ भने त्यो नै मलाई लाग्छ मुलुकको लागि सर्वोत्तम हित हुनेछ, न कि पुरानो पुस्ता नयाँका विरुद्ध, न कि नयाँ पुस्ता पुरानोलाई हेला गरेर देशको हित हुँदैन।
यहाँहरूको घोषणा पत्रमा न्याय प्रणालीको सुधारको विषयलाई पनि उल्लेख गरिएको छ। न्यायको न्याय प्रणालीलाई संघीय स्वरूपमा पुनर्संरचना गरिनुपर्छ, केन्द्र र प्रदेशबीच अधिकारको बाँडफाँडको विषयलाई पनि यहाँहरूले उठान गर्नु भएको छ। अझ भनौं यसअघि अब मध्य प्रदेश सरकारको नेतृत्व यहाँकै राजनीतिक दलले उठ्दा गर्दाखेरि त्यहाँ केही प्रश्नहरू पनि उठेका थिए अधिकार बाँडफाँडको विषयलाई पनि यहाँहरूले सम्बोधन गरिरहँदाखेरि अब हाम्रो संघीय अधिकार र न्यायको संरचनाको विषयलाई चाहिँ कसरी अगाडि बढाउन
न्याय प्रणालीको हामीले पुनर्संरचना दुई तीन कारणले गर्नुपर्छ। एउटा कारण के हो भने यो पुरानो खालको ढाँचा छिटो न्याय नपाउने, समयमा न्याय नपाउने, यहाँ सर्वोच्चमै हेर्नु हो भने 18-19 जना न्यायाधीश हुन्छ र झन्डै झन्डै 25,000 मुद्दा छन्। दिनमा 5-7 मुद्दा छिन्ने, 20-25 मुद्दा दिनमा दर्ता हुने, त्यो पहिल्यै न्याय नपाउने अवस्था बन्छ। अब अहिले नि यहाँ हेर्नु हो, संसद पुनर्स्थापनाका मुद्दा, राजनीतिक दल सम्बन्धित मुद्दा टार्दै टार्दै गएको छ, यसरी त हुँदैन। र अर्को कुरा के हो भन्दाखेरि साना साना मुद्दा पनि सर्वोच्चसम्म पुग्ने र त्यहाँ बोझ हुने प्रणालीलाई चाहिँ पुनर्संरचना गर्छ। अर्को कुरा, देश संघीय प्रणालीमा गइसकेपछि न्याय प्रणाली किन एकात्मक र केन्द्रित हुने, यो पनि संघीय प्रणालीमा जानुपर्दछ र जनताले छिटो र न्याय पाउनुपर्छ। अर्को कुरा के हो भने गरिब जनताहरू छन् हाम्रा देशमा, उनीहरूको त के छ भने मुद्दा पर्यो भने कङ्गाल हुन्छन्, बिमारी भयो भने कङ्गाल हुन्छन्, बच्चा पढाउनु पर्ने जग्गा घर जग्गा बेचेर पढाउनु पर्ने अवस्था आउँछ। यस्तो मारमा रहन्जेल देशका जनता कसरी अगाडि बढ्छन्? त्यस कारणले न्याय, शिक्षा र स्वास्थ्य, कानुनी सहायता भन्छौँ हामी, कानुनी सहायता, स्वास्थ्य, शिक्षा र रोजगारीको प्रत्याभूति राज्यले गराउने हो, उसको दायित्व हो। त्यस कारणले यी दायित्वलाई पुरा गर्नका लागि न्याय प्रणालीको सृजना गर्नुपर्छ। र अर्को हामी के गर्छौँ भने प्रदेशको कुरा यहाँले उठाउनुभयो, प्रदेशहरू त अहिले अधिकारविहीन त्रिशङ्कु जस्तो, न प्रशासन छ, न अधिकार छ, न कानुन छ, न आफ्नो अर्थतन्त्र छ, अनि प्रदेश जस्तो देखिएको छ, त्यो पनि अव्यवहारिक र अवैज्ञानिक। यसले कसरी देश अगाडि बढ्छ? प्रदेश भनेपछि प्रादेशिक अधिकार पनि त हुनु पर्यो, साधन स्रोत र शक्तिको बाँडफाँड पनि राम्रोसँग हुनु पर्यो र बाँडफाँड भएकालाई सञ्चालन गर्ने कानुन पनि त दिनु पर्यो। अहिले त के गर्यो भन्दाखेरि संघीयताबाट केन्द्रीकरणतर्फ लाग्न थाले, जस्तो भने वनका सम्बन्धित कुरा अधिकार प्रदेशलाई दिया छ, जमिन सम्बन्धी अधिकार प्रदेशलाई दिया छ संविधानले, तर कानुन बनाएर केन्द्रीकरण गरिया छ भन्दाखेरि यस्ता दोधमा चाहिँ के छ डुअल पोलिसीबाट त हुँदैन। अनि सङ्घले कामै गरेन, प्रदेशले कामै गरेन भनेर उल्टै प्रचार गर्ने, यो खालको परिस्थितिलाई अन्त्य गर्नुपर्छ।
हामी कार्यक्रमको पनि अन्त्यमा आइसकेका छौं। मुलुकलाई अहिलेको परिस्थितिबाट निकास दिन, अझ भनौं राजनीतिक निकासका लागि सबैभन्दा उपयुक्त उपाय अथवा बाटो के हुन सक्छ? हामीसँग एक मिनटको मात्र समय छ, यो विषयलाई सम्बोधन गरिदिनुहोस्।
यसलाई संविधान संशोधन गरौं, समय सापेक्ष बनाऊ र मुलुकलाई समावेशी लोकतन्त्रलाई संस्थागत गर्दै राजनीतिक लोकतन्त्रलाई सामाजिक लोकतन्त्रमा रूपान्तरण गरेर अगाडि बढौं र त्यसपछि चाहिँ के भने सुशासन, भ्रष्टाचार नियन्त्रण, विकास र समृद्धितर्फ लागौं। सबभन्दा ठूलो चाहिँ योगदान यही नै हुन्छ, बाटो पनि यही नै हो।
हुन्छ, यहाँको महत्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद।
यहाँलाई पनि धेरै धेरै धन्यवाद।
आजको अन्तर्संवादमा हामीले जसपा नेपालको घोषणा पत्र र निर्वाचन केन्द्रित भएर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईंको दिन शुभ रहोस्। नमस्कार।